तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार असोज 7 गते 2026। विषय भगवान एकमात्र कारण र सृष्टिकर्ता। स्वर्ण पाठ युहन्ना। संसार सृष्टि हुन पहिले त्यहाँ वचन थियो, त्यो वचन परमेश्वरसम्म थियो, अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो। उत्तरदायी पढाइ भजन संग्रह। पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्। परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो, उहाँले यसलाई नदीहरूमा बसाउनु भयो। परमप्रभुको पर्वतमाथिको जान सक्छ उखेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्नको सक्छ। मानिसहरू जसले पाप कर्महरू गरेका छैनन्, मानिसहरू जसका शुद्ध हृदयहरू छन्, मानिसहरू जसले सत्य भनेर झुट बोल्दै मेरो नाउँ प्रयोग गरेका छैनन्, अनि जसले झुटो बोलेनन् र झुटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्। असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिएस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। ती असल मानिसहरूले आफ्ना परमेश्वर आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनुहोस् भनी याचना गर्छन्। हे मूल प्रवेशद्वारहरू, आफ्ना गाउँकाहरू उभाऊ, सनातन द्वारहरू खोल, अनि महिमापूर्ण राजा आउनुहुनेछ। महिमाका महाराज को हुनुहुन्छ? परमप्रभु नै ती राजा हुन्। उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ। परमप्रभु उही राजा हुनुहुन्छ। उहाँ पराक्रमी हुनुहुन्छ। हे मूल प्रवेशद्वारहरू, आफ्ना गाउँकाहरू उभाऊ, सनातनका द्वारहरू खुल्ला हो, र महिमापूर्ण महाराजा भित्र आउनुहुनेछ। यो महिमाका महाराजाको हुनुहुन्छ। सर्वशक्तिमान परमप्रभु नै महाराजा हुनुहुन्छ। उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। पाठ सेरमन बाइबलबाट यसैया। परमप्रभु मेरा मालिक पराक्रमसा खाइरहनु भएको छ। उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल उपयोग गर्नुहुनेछ। प्रस्थान। त्यसपछि मोसा अनि इसरायलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थाले, म परमप्रभुको निम्ति गाउनेछु। उहाँले महान कार्य गर्नुभयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकी दिनुभयो। उहाँले फिरुनका रथहरू र सेनालाई समुद्रमा मिल्काइदिनुभयो। फिरुनका अत्यन्तै असल सैनिकहरू लाल समुद्रमा डुबे। आफ्नो महान महिमामा तपाईँले ती मानिसहरूको नाश गर्नुभयो जसले तपाईँको विरोध गरे। तपाईँको रिसले परालको आगोले जय तपाईँका शत्रुहरूलाई जलायो। तपाईँको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारिदियो। बगिरहेको पानी पर्खा जय उभियो। समुद्रको गहिराई सतहमा ठोस बनियो। शत्रुले भन्यो, म तिनीहरूलाई खेद्नेछु र समात्नेछु। म तिनीहरूको सम्पूर्ण सम्पत्ति लुट्नेछु। म मेरो तरबार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु। तर तपाईँले तिनीहरूमाथि फुकिदिनुभयो अनि तिनीहरू समुद्रमा डाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे। तर आफ्नो दयाद्वारा आफूले बचाएका मानिसहरूलाई तपाईँको दयाले डोर्याउनुहुन्छ, अनि आफ्नो क्षमताले तिनीहरूलाई पवित्र प्रसन्न भूमिमा डोर्याउनुहुन्छ। मोसाले इसरायलीहरूलाई लाल समुद्रदेखि सुरको मरुभूमितिर डोर्याउने गरे। प्रस्थान। म परमप्रभु तिमीहरूको परमेश्वर हो, मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याए जहाँ तिमीहरू कमारा कमारीहरू थियो। प्रस्थान। नैको मरुभूमिबाट सबै इसरायली दलसँगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपिदिम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन, यसर्थ तिनीहरू मोसाको विरोधमा कुरा गर्न लागे। अनि तिनीहरूले भने, हामीलाई पिउने पानी देऊ। मोसाले तिनीहरूलाई भने, तिमीहरू किन मसित बहस गर्छौ, किन परमप्रभुको परीक्षा लिन्छौ? तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातार मोसा विरुद्ध घन घन गरिरहे। मानिसहरूले भने, किन तिमीले हामीलाई मिश्र देशबाट बाहिर ल्यायो? के तिमीले हामी हाम्रा बालबच्चा तथा गाई बतुहरू सबै पानी बिना मरुन भनी लिएर आएका हो? अनि मोसाले परमप्रभुलाई विन्ती गरे, म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तयार छन्। परमप्रभुले मोसालाई भन्नुभयो, इसरायली मानिसहरू अघि जाऊ र तिनीहरूबाट केही बुढा प्रधानहरूलाई तिमीसँगै लैजाऊ र आफ्नो लौरो पनि ल्याऊ। त्यो लौरो त्यही हो जुन तिमीले नि नदीमा हिर्काउनमा प्रयोग गरेका थियो। म तिमीहरूको अघि होरेबमा सिने पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लौरोले चट्टानलाई हिर्काऊ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्। मोसाले त्यही गरे जुन इसरायलका बुढा प्रधानहरूले त्यो देखे। मोसाले त्यस ठाउँको नाउँ मरिबा र मसा राखे, किनभने यो त्यही ठाउँ हो जहाँ इसरायली मानिसहरूले उनको विरुद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न? प्रस्थान। तिमीहरूले म बाहेक अरू कुनै देवता पुज्नु हुँदैन। लुगा। यीशु पवित्र आत्माको शक्ति लिएर गालिलमा फर्कनु भयो। मत्ती। उहाँको कीर्ति सिरियाभरि फिँजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँ कहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत प्रेत र पिशाच लागेकाहरू थिए, कतिजना छारे रोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो। मत्ती। त्यसै बेला एउटा कुष्ठरोगी उहाँ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई शुद्ध गर्न सक्नुहुन्छ। येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, म तिमीलाई शुद्ध गर्न चाहन्छु, तिमी जाति भइजौ। अनि तुरुन्तै उसको कुष्ठ रोग निको भइहाल्यो। तब येशूले त्यस मानिसलाई भन्नुभयो, हेर, यसबारे तिमीले कसैलाई नभन्नु, तर आफै जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोसाको आज्ञानुसार तिनीहरूका समक्ष बेटी चढाओ, जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्नेछन्। मत्ती। त्यसको छ दिनपछि येशु आफूसँग पत्रुस, याकुब अनि युहन्ना याकुबको दाजुलाई लिएर एउटा अग्लो पर्वततिर लाग्नुभयो। तिनीहरू सुनसान ठाउँमा थिए। तिनीहरूको आँखा अघि येशु परिवर्तन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। तब तिनीहरूले दुईजना मानिसहरूलाई येशूसँग बातचित गरिरहेका देखे। तिनीहरू मोसा र एलिया थिए। पत्रुसले येशूलाई भने, प्रभु, यो उत्तम हो कि हामी यहाँ छौँ। यो उत्तम हो यदि तपाईँ इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति अनि एउटा चाहे एलियाको निम्ति। जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासी एक उज्यालो बादलले तिनीहरूलाई राखिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु, म यिनीसित अति प्रसन्न छु, यिनको आज्ञा मान। चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए अनि तिनीहरू गोप्पो परे। तर यसो आफ्ना चेलाहरू कहाँ आउनुभयो अनि तिनीहरूलाई चुन्नुभयो। उहाँले भन्नुभयो, तिमीहरू डराउनु पर्दैन। चेलाहरूले पुलुक्क हेरे तर कसैलाई देखेनन्। त्यहाँ येशु मात्र हुनुहुन्थ्यो। येशु र उहाँका चेलाहरू पहाडबाट ओह्रदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, पहाडमा तिमीहरूले देखेको त्यस घटनाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म कसैलाई केही नभन्नु। त्यसपछि मात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नु। येशु अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशुको अघि निहुरियो। त्यो मानिसले भन्यो, परम प्रभु, मेरो छोरो प्रति दया गर्नुहोस्, उसलाई छारे रोग लागेको छ र यसैद्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ। मैले मेरो छोरोलाई तपाईँको चेलाहरू कहाँ ल्याए तर तिनीहरूले उसलाई निको पार्न सकेनन्। येशूले जवाफ दिनुभयो, तिमीहरूमा विश्वास छैन, तिमीहरूको जीवन नै भ्रष्ट छ, तिमीहरूसँग म कहिलेसम्म बस्न सकुला, तिमीहरूसँग कहिलेसम्म म धैर्य गरी बस्नु, त्यस केटोलाई यता ल्यो। येशूले केटाभित्र भएको भूतलाई आज्ञा गर्नुभयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो अनि त्यस बेलादेखि केटो निको भयो। तब चेलाहरू येशू कहाँ एकान्तमा आए। तिनीहरूले भने, हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियो तर हामीले त्यसलाई भगाउन सकेनौ, किन हामीहरूले भूत भगाउन सकेनौ? येशूले जवाफ दिनुभयो, तिमीहरूले भूत भगाउन सकेनौ किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ। म तिमीहरूलाई साँचो भन्दछु, यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुनु हो त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस दानालाई आज्ञा दिन सक्ने थियो अनि त्यो सर्ने थियो। सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो। युहन्ना, म तिमीहरूलाई सत्य भन्छु, जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु, उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। युहन्ना, पिता म भित्र बाँच्नुहुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। सृजनात्मक सिद्धान्त जीवन सत्य र प्रेम परमेश्वर हुनुहुन्छ। ब्रह्माण्डले परमेश्वरलाई प्रतिबिम्बित गर्दछ। त्यहाँ केवल एक सृष्टिकर्ता र एउटै सृष्टि छ। यो सृष्टिमा आध्यात्मिक विचारहरू र तिनीहरूको पहिचानको प्रकटीकरण समावेश छ, जुन अनन्त मनमा अंगालिएका छन् र सधैँभरि प्रतिबिम्बित हुन्छन्। यी विचारहरू अनन्तदेखि अनन्तसम्मका हुन्छन् र सर्वोच्च विचारहरू परमेश्वरका छोरा र छोरीहरू हुन्। मूसाले 10 जना मध्ये यहोवाको पहिलो आज्ञाको रूपमा घोषणा गरे, म भन्दा अगाडि तिमीले अरू कुनै देवताहरू नमान्नु। प्राचीन कालमा उच्च आलोचनाको रूपमा वर्गीकृत सृष्टिको पौराणिक मानव सिद्धान्तहरू रोम र ग्रिसका सुसंस्कृत विद्वानहरूबाट उत्पन्न भएका थिए, तर तिनीहरूले दिव्य मनद्वारा सृष्टिको सही दृष्टिकोणको लागि कुनै आधार प्रदान गरेनन्। नश्वर मानिसले मानव धारणाहरूसँग देवतालाई तुच्छ ठान्ने आफ्नो आँखाले करार गरेको छ। भौतिक भावनाको साथ मिलेर नश्वरहरूले सबै चिजहरूको सीमित दृष्टिकोण लिन्छन्। ईश्वर भौतिक वा भौतिक हो भनेर कुनै पनि मानिसले पुष्टि गर्नु हुँदैन। धर्मशास्त्रको वैज्ञानिक व्याख्या पुरानो नियमको सुरुवातबाटै सुरु हुन्छ, मुख्यतया किनभने वचनको आध्यात्मिक अर्थ यसको प्रारम्भिक अभिव्यक्तिहरूमा प्राय तत्काल सन्दर्भले यति दबिएको देखिन्छ कि व्याख्याको आवश्यकता पर्दछ, जबकि नयाँ नियमका कथाहरू स्पष्ट छन् र हृदयको नजिक आउँछन्। येशूले तिनीहरूलाई उज्यालो पार्नुहुन्छ, नश्वर अस्तित्वको गरिबी देखाउँदै तर आध्यात्मिक लाभले मानव आवश्यकता र दुःखलाई प्रचुर मात्रामा प्रतिपूर्ति गर्नुहुन्छ। सत्यको अवतार आश्चर्य र महिमाको त्यो प्रवर्तन जुन स्वर्गदूतहरूले केवल फुसफुसाउन सक्थे र जसलाई परमेश्वरले प्रकाश र सद्भावद्वारा चित्रण गर्नुभयो, सबै उपस्थित प्रेमसँग मिल्दो जुल्दो छ। येशूले सिकाउनु भएछ, इसाई धर्म कुनै धर्म समारोहको प्रणाली न त धार्मिक यहोवाबाट प्राप्त विशेष उपहार थियो, तर यो ईश्वरीय प्रेमको प्रदर्शन थियो जसले त्रुटिलाई हटाउँछ र बिरामीहरूलाई निको पार्छ। केवल ख्रिस्ट वा सत्यको नाममा मात्र होइन, तर सत्यको प्रदर्शनमा जसले ईश्वरीय प्रकाशको चक्रमा हुनुपर्छ। धेरैले विश्वास गर्छन् कि येशूको समयमा बाँचेका एकजना न्यायाधीशले यो अभिलेख छोडेका थिए, उहाँको हप्काई डरलाग्दो छ। हाम्रा गुरुको कडा भाषाले यो विवरणलाई पुष्टि गर्छ। गल्तीको लागि उहाँले दिनुभएको एक मात्र नागरिक सजाय थियो, शैतान मेरो पछि लाग, येशूको हप्काई धारिलो र तिखो थियो भन्ने कुराको अझ बलियो प्रमाण उहाँको आफ्नै शब्दहरूमा पाइन्छ। जब उहाँले भूतहरू धपाउनुभयो र बिरामी र पापीहरूलाई निको पार्नुभयो, तब यस्तो जबरजस्ती उच्चारणको आवश्यकता देखाउँदै गल्तीको त्यागले यसको झुटा दावीहरूको भौतिक भावनालाई वञ्चित गर्छ। इजिप्टमा यो मन थियो जसले इसरायलीहरूलाई विपत्तिहरूमा विश्वास गर्नबाट बचायो। उजाड स्थानमा चट्टानबाट खोलाहरू बगे र आकाशबाट मन्ना खसे। राष्ट्रिय समृद्धिमा हिब्रूहरूको सफलतामा चमत्कारहरू उपस्थित थिए, तर जब तिनीहरू साँचो विचारबाट टाढा गए, तिनीहरूको मनोबल घट्न थाल्यो। इजिप्टमा यो मनको मूल विपत्तिलाई विश्वास गर्नबाट बचायो। उजाड स्थानमा चट्टानबाट खोलाहरू बगे र आकाश मन्ना खसे। सांस्कृतिक समृद्धिमा हिब्रूहरूको सफलतामा चमत्कारहरू उपस्थित। तर जब तिनीहरू साँचो विचारबाट टाढा गए, तिनीहरूको मनोबल घट्न थाल्यो। कुनै विचार, बियो वा फूलको एकमात्र बुद्धि वा सार यसको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। मन सबैको आत्मा हो। मन जीवन, सत्य र प्रेम हो जसले सबैलाई शासन गर्छ। पापलाई निको पार्ने त्यही शक्तिले रोगलाई पनि निको पार्छ। जब ख्रिस्टले मूर्खताको भूतलाई निकाल्नुभयो, यस्तो भयो जब भूत बाहिर निस्कियो। मूर्ख बोल्यो, आज इसरायलका पवित्र जनलाई सीमित गरेर र सोधेर यहुदीहरूको अपराध दोहोर्याउने खतरा छ। हे परमेश्वरले उजाड स्थानमा टेबल मिलाउन सक्नुहुन्छ। परमेश्वरले के गर्न सक्नुहुन्न? भौतिक प्रतिरोध भन्दा आध्यात्मिक शक्तिको श्रेष्ठतामा विश्वास गर्ने दैवी अधिकार छ। चमत्कारले परमेश्वरको व्यवस्था पूरा गर्छ, तर त्यो व्यवस्था उल्लङ्घन गर्दैन। यो तथ्य अहिले चमत्कार भन्दा बढी रहस्यमय देखिन्छ। भजन र चैताले गाए, हे समुद्र, तिमीलाई के भयो कि तिमी भाग्यो? हे यर्दन, कि तिमी पछि हट्यौ? हे पहाडहरू, कि तिमीहरू बेलाहरू जस्तै उफ्रियौ? र हे साना पहाडहरू, बेलाहरू जस्तै गाउ? हे पृथ्वी, परम प्रभुको उपस्थितिमा, याकुबको परमेश्वरको उपस्थितिमा गाउ। चमत्कारले कुनै अव्यवस्थाको परिचय दिँदैन, तर परमेश्वरको अपरिवर्तनीय कानुनको विज्ञान स्थापित गर्दै आदिम क्रमलाई प्रकट गर्दछ। आध्यात्मिक विकास मात्र दैवी शक्तिको अभ्यासको योग्य छ। मानिसलाई बनाउने दिव्य मनले आफ्नै स्वरूप र समानता कायम राख्छ। मानव मन परमेश्वरको विरुद्धमा छ र यसलाई त्याग्नु पर्छ। जसरी सेन्ट पावलले घोषणा गर्छन्, वास्तवमा अस्तित्वमा रहेको सबै दिव्य मन र यसको विचार हो, र यस मनमा सम्पूर्ण अस्तित्व, सामञ्जस्यपूर्ण र शाश्वत पाइन्छ। सीता र साँगुरो बाटो भनेको यो तथ्यलाई हेर्नु र स्वीकार गर्नु, यस शक्तिमा समर्पित हुनु र सत्यको मार्गदर्शन पालना गर्नु हो। जीवन भनेको अनन्तमा हो, त्यो अस्तित्व जो थियो, छ र हुनेछ, जसलाई कुनै पनि कुराले मेटाउन सक्दैन। जसरी इसरायलका सन्तानहरू लाल समुद्र, मानव डरको अँध्यारो उथलपुथल र बग्ने ज्वारबाटाहरू पार गर्दै विजयी रूपमा डोर्याएका थिए, जसरी उनीहरूलाई उजाड स्थानबाट डोर्याएको थियो। मानव आशाहरूको महान मरुभूमिमा थकित भएर हिँड्दै र प्रतिज्ञा गरिएको आनन्दको अपेक्षा गर्दै, त्यसरी नै आध्यात्मिक विचारले सबै सही इच्छाहरूलाई इन्द्रियबाट आत्मामा, अस्तित्वको भौतिक भावनाबाट आध्यात्मिकमा, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि तयार पारिएको महिमासम्म मार्गदर्शन गर्नेछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ, विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।